This is VOA News coming to you by remote. I'm Gene Randall. The day after another night of urban street violence in the United States, a lot of people are asking what comes next. Many fear the answer is more of the same. It began with the outrage over the death of George Floyd in Minneapolis early this week. The 46-year-old black man died after being pinned down by a white police officer who kept his knee on Floyd's neck, even though he was handcuffed on the ground. A video widely seen on social media appeared to clearly show that Floyd presented no threat and was begging for air. Officer Derek Chauvin was fired and now has been charged with murder. The three officers who seemingly did nothing to stop him and who have also been fired are being investigated. Public officials are sounding alarm over the course of events over the past four nights. Meanwhile, violence continued in Minneapolis, where an overnight curfew was ignored by thousands of demonstrators, and fires erupted across the city's south side. With firefighters reluctant to enter unsafe areas, flames burned for hours. There were some reports of gunfire directed at police, though the shots apparently went astray. Minnesota Governor Tim Walz says he is fully mobilizing his state's National Guard, that to this point, he's had too little manpower. Minneapolis Mayor Jacob Frey says there's been an influx of outsiders coming into the city, determined to cause trouble, and that, he said, is not acceptable. The mayor told a news conference what's happening now in Minneapolis is no longer about protesting, but rather about violence. And he said, quote, we need to make that stop. To that end, he promised the largest force in Minnesota history will be mobilized to help deal with the situation. The Pentagon has put military police units on standby for possible short-range, short-notice deployment to Minneapolis. The range request, the rare request, came from President Donald Trump. There were massive and often destructive street demonstrations in dozens of cities into the early morning hours. In Atlanta, Georgia, there is a state of emergency, and the National Guard has been called in. Echoing Jacob Frey in Minneapolis, Atlanta Mayor Keisha Lance Bottom says what's happening in her city is not protest. She said it is chaos. This is VOA News. The coronavirus pandemic continues its deadly march across the globe. The latest Johns Hopkins University numbers, just under 6 million COVID-19 cases and well over 365,000 deaths. The figures here in the U.S., 1.7 million infections and a fatality count approaching 103,000. India has reported another record-setting day, nearly 8,000 new virus cases and 265 deaths. An Air India flight en route to Moscow was recalled to New Delhi in midair after it was learned the pilot had tested positive for COVID-19. Set to further ease its lockdown, India has lost close to 5,000 lives to the pandemic, with 174,000 cases. China reported four new coronavirus cases today, all apparently brought in from outside the country. Germany has begun allowing company managers and their families to return to China aboard charter flights as multinational companies look to get their China-based operations up and running. South Korea says it's found 39 new COVID-19 cases traced to warehouse workers in Seoul. South Korea has kept its virus death toll to 269, widely seen as the result of quick action early in the pandemic with the key massive testing. New York City, once the epicenter of the pandemic, is getting set to reopen statewide on June 8th. That's rather the state of New York. Some areas of the state already are back in business in phase two of Governor Andrew Cuomo's blueprint. New York has lost nearly 30,000 lives to COVID-19. 67 deaths were reported today. In a 5-4 decision announced early this morning, the U.S. Supreme Court gave its support to California's pandemic rules that limit the size of religious services. The decision backs Governor Gavin Newsom, who says the rules are meant to stem the further spread of the virus. The court said that did not amount to unfair treatment for the San Diego church that brought the suit or other places of worship. A judge in the state of Utah has blocked a concert meant as a protest of coronavirus restrictions. County health officials had argued the event, expected to attract thousands, could worsen the pandemic. The decision came hours after Utah marked its largest single-day increase in coronavirus cases with 343. With no new infection spikes reported, Italy has given the go-ahead for the country's scheduled June 3rd reopening of interregional travel for Italians and other Europeans. President Trump says the U.S. is leaving the World Health Organization, arguing it is totally controlled by China. The move will deprive the WHO of its largest source of funding. Mr. Trump says the United States will redirect those dollars to other global public health needs, though he was not specific. No immediate reaction from the WHO. The labor situation in Europe is showing new signs of strain. There have been worker protests against planned layoffs by carmakers Nissan and Renault in Spain. More news online at voanews.com. Via remote, I'm Gene Randall, and this is VOA News.
السلام علیکم وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل. اس وقت پاکستان اور دنیا بھر میں ڈاکٹرز اور ہیلتھ ورکرز کرونا کے خلاف جنگ میں فرنٹ لائن پر ہیں اور اپنی جانوں کو خطرے میں ڈال کر کرونا کے شکار افراد کی جانیں بچا رہے ہیں. آج ہم آپ کی ملاقات ایک ایسے ہی پاکستانی امریکی ڈاکٹر سے کروا رہے ہیں جو ملواکی وسکانسن میں کرونا کے مریضوں کا علاج کر رہے ہیں. یہ ڈاکٹر ہیں ڈاکٹر سلیم تورانیہ جو متعدی امراض کے ماہر ہیں اور بہت سے ہسپتالوں کے سسٹمز کے چیئرمین بھی ہیں, جن میں اسینشن سینٹ میری ہاسپٹل سسٹم ہے, ارورا میڈیکل سسٹم کینوشا ہے, ارونا سینائی میڈیکل سینٹر ڈاؤن ٹاؤن ملواکی ہے, اور اس کے ساتھ ساتھ ڈاکٹر تورانیہ میڈیکل کالج آف وسکانسن اور یونیورسٹی آف وسکانسن ملواکی میں اسسٹنٹ پروفیسر کے فرائض بھی انجام دے رہے ہیں. اور ان سب حساس قسم کے فرائض کی انجام دہی کے ساتھ ساتھ بہت ہی حساس اور لطیف جذبوں کی شاعری بھی کرتے ہیں. تو شاعری تو ہم بعد میں پوچھیں گے کہ کیسی کرتے ہیں اور کیوں کرتے ہیں اور آج کل کیسی شاعری کر رہے ہیں, لیکن اس وقت ہم بات کریں گے ان کے اس شعبے کی جس کے یہ ماہر ہیں اور کرونا کے مریضوں کا علاج کر رہے ہیں, جو ایک بہت ہی خطرناک اور اپنی جان کو خطرے میں ڈالنے والا اس وقت کام ہے. تو السلام علیکم ڈاکٹر سلیم تورانیہ صاحب. بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. کچھ بتائیے کہ اس وقت جو امریکہ بھر میں ڈاکٹرز ہیں, جو ہیلتھ ورکرز ہیں, کس طرح وہ فرنٹ لائن پر اپنی ذمہ داریاں انجام دے رہے ہیں اور ان کو یہاں خصوصی طور پر وسکانسن میں کیا مسائل درپیش ہیں؟
آپ جانتے ہیں بہت ہی مشکل طور سے گزر رہے ہیں. ہم نے کبھی سوچا بھی نہیں تھا کہ ہمیں اس طرح کا کوئی وبا کی صورتحال سے دو چار ہونا پڑے گا. 20 سال سے میں انفیکشن ڈیزیز کے ڈفرنٹ مریض کو دیکھتا ہوں انفیکشن ڈیزیز کے, اور کافی بزی پریکٹس ہے یہاں میری, لیکن جب سے یہ کووڈ تقریباً مارچ اپریل سے ہے شروع ہوا ہے, بہت مشکل صورتحال ہے. ایک وقت میں کئی پیشنٹ جو ہیں وہ کسی ایک ہاسپٹل کے ایمرجنسی روم میں جمع ہو جاتے ہیں, اور میں تقریباً یہاں 4-5 ڈفرنٹ ہاسپٹلز میں اپنی پریکٹس کرتا ہوں. یوزولی وہاں پہ 5-7 پیشنٹ ہم دیکھتے تھے ہر ہاسپٹل میں, لیکن اب ایسا ہے کہ 20-20 پیشنٹ ایک ہاسپٹل میں, اور کبھی کبھی میرے لسٹ تقریباً 50-60 پیشنٹ کی ہوتی ہے, اور اس میں اکثر 25-30 پیشنٹ جو ہیں وہ آپ کے کورونا کووڈ کے ہوتے ہیں. تو مشکل ہے. انفیکشن ڈیزیز کے ڈاکٹر ویسے بھی کافی کم ہیں اس اسپیشلٹی میں, تو کم از کم 2 ایسے ہاسپٹل ہیں جہاں میرے علاوہ کوئی ڈاکٹر ہی نہیں ہے وہاں پر. تو مجھے ویسے بھی میں ان ہاسپٹل میں 365 days کام کرتا تھا, لیکن جب سے کووڈ کا معاملہ ہے تو تقریباً مارچ سے اب تک ایوری ڈے مجھے کام کرنا پڑ رہا ہے. بلکہ ابھی بھی آپ سے اس بات کے کرنے کے بعد مجھے واپس اپنے ہاسپٹل جانا ہے. تو مشکلات بہت ہیں ہیلتھ کیئر ورکرز کے لیے, لوگ کم ہیں, مریض زیادہ ہیں, ہاسپٹل میں بیڈز کم ہیں, بہت ساری بیسک ریکوائرمنٹ ہیں جیسے پی پی جو ہے وہ نہیں ہے سفیشینٹ تعداد میں. تو یہ اس طرح کی مشکلات ہیں جو ہم شاید پورے ہی امریکہ میں دیکھ رہے ہیں, خاص طور سے نیو یارک میں جو ہم نے دیکھا.
تو وسکانسن میں کیا صورتحال رہی؟ کچھ تو آپ نے ہائی لائٹ کیا کہ آپ اکیلے اتنے پیشنٹس کو دیکھ رہے تھے, تو ان میں ریٹ آف ریکوری کیا رہا؟
ریٹ آف ریکوری ماشاء اللہ یہاں پر کافی بہتر ہے. ہم پچھلے ایک مہینے میں کافی پیشنٹ یہاں پر دیکھے ہم نے, کمپیئر ٹو نیو یارک, نیو جرسی یا دوسری جگہوں کے اٹلی یا اس طرف, یہاں ریٹ آف ریکوری کافی بہتر ہے. آئی وڈ سے تقریباً 95-98% لوگ جو ہے وہ ریکور ہو رہے ہیں. لیکن جو مشکل ہے وہ یہ ہے کہ جو لوگ ایڈمٹ ہو جاتے ہیں, اور خاص طور سے اگر وہ کافی سک ہو جاتے ہیں اور اگر وہ وینٹیلیٹر پہ چلے جاتے ہیں, ان پیشنٹس میں ریکوری کا تناسب بہت کم ہے. تقریباً 70-80% وہ لوگ یوزلی سروائیو نہیں کر پاتے. تو وہ تو میرے خیال میں تقریباً ساری جگہ کا یہی ٹرینڈ ہے کہ جو لوگ وینٹیلیٹر پہ جاتے ہیں ان کے لیے مشکل ہو جاتی ہے. لیکن کمپیئر ٹو جیسے میں نے کہا نیو یارک اور نیو جرسی, हमारे यहाँ देखिए रेट ऑफ रिकवरी वो काफी बेहतर है।
तो आपने खुद देखा कि जान आपके सामने उन मरीजों ने दी जो कोरोना के मर्ज का शिकार हुए थे।
जी। और ऐसे कई पेशेंट कुछ हॉस्पिटल सिस्टम में हमने ज्यादा अमवात देखी, कुछ में कम। जहाँ हमने ज्यादा अमवात देखी वो ज्यादातर उस इलाके में, वो हॉस्पिटल है जहाँ पर डेमोग्राफिक वाइज वो लोग रहते हैं जिनकी लो इनकम जो पीपल हम कहते हैं, क्योंकि छोटे छोटे घर हैं और उनका एजुकेशन लेवल भी कम है। तो अगर घर में किसी एक शख्स को कोविड हो गया तो फिर वो अगर आइसोलेट भी करते हैं अपने आप को तो भी मुश्किल है, क्योंकि वो एक ही घर में रह रहे हैं तो दूसरे लोगों को इन्फेक्ट कर रहे हैं, और फिर चूंकि उनका एजुकेशन लेवल कम है तो उन्हें इतना अंदाजा भी नहीं है किस तरह आइसोलेशन करनी है। वो फिर अपनी जो उनकी छोटी पार्टीज होती हैं वो करते रहते हैं। तो अब हम इस वक्त जो मैं ट्रेंड देख रहा हूँ कि जो एक खास इलाकों में जहाँ पर एजुकेशन का लेवल कम है या लो इनकम पीपल है या वो बहुत छोटे छोटे घरों में रह रहे हैं, वहां से हम काफी पेशेंट देख रहे हैं कंपेयर टू उन इलाकों में जहाँ एजुकेशन लेवल अच्छा है या लोग बड़े घरों में रहते हैं और कम लोग हैं तो वो अपने आप को इजीली आइसोलेट कर लेते हैं।
और एज फैक्टर भी सामने आ रहा है।
एज फैक्टर बिल्कुल, जो ज्यादातर अमवात जो है वो ओल्ड पीपल में है या वो लोग जो क्या जिसको हम कहते हैं इम्यूनो कॉम्प्रोमाइज के, पहले उन्हें कोई जैसे कैंसर या कोई इस तरह की बीमारी है या डायबिटीज है। ओबेसिटी और डायबिटीज अनदर वो जो दो एक रिस्क फैक्टर हैं। मॉर्टेल होती है वो ज्यादा ओल्डर पीपल में और इम्यूनो कॉम्प्रोमाइज में है, लेकिन अब हम जो है वो ज्यादा इन्फेक्शन रिलेटिवली यंगर एज में भी देख रहे हैं, तो 30 40 साल 50 साल के लोग भी इन्फेक्ट हो क्या रहे हैं। लेकिन अभी तक जो थोड़ी सी इत्मीनान की बात है या खुशी की बात है कि वो लोग इन्फेक्ट तो हो रहे हैं और बार दफा थोड़ा सीरियस इन्फेक्ट भी हो जाते हैं, लेकिन मोर्टेलिटी रेट उनमें इतना नहीं है, वो फिर अल्टीमेटली रिकवर हो जाते हैं।
तो आप लोग ट्रीटमेंट के लिए इस वक्त, क्योंकि अभी तक तो कोई दवा सामने आई नहीं, वैक्सीन नहीं आई है, तो क्या
जी
क्या क्या दवाएं इस्तेमाल कर रहे हैं? कोई नए तजर्बात भी कर रहे हैं आप लोग?
वो एक जो शुरू में है जैसे कि कहा गया था हाइड्रोक्सीक्लोरोक्विन, जब शुरू में मार्च अप्रैल में जब हमने पेशेंट देखना शुरू किया तो हमने काफी एक प्रोटोकॉल बनाया, उसको यूज करना शुरू किया। और आपको पता है कि कहाँ से उसकी जो तरकीब भी दी गई तो हमने ये शुरू किया, लेकिन उसका हमने कुछ बहुत ज्यादा फायदा नहीं देखा बल्कि कुछ नुकसान देखे। तो अब जो इस वक्त जो ट्रीटमेंट प्रोटोकॉल है उसमें हाइड्रोक्सीक्लोरोक्विन नहीं शामिल है, लेकिन हम जरा दो तीन डिफरेंट किस्म की और मेडिकेशन हैं जिसमें एक ड्रग का नाम है एमेक्ट्रा, वो हम देते हैं जब पेशेंट का एक खास स्टेज पे जिसको हम कहते हैं साइटोकाइन स्टॉर्म जब होता है, जब वो वाकई सिक हो रहा होता है तो हमारी बॉडी जब साइटोकाइन रिलीज करती है इन्फेक्शन को फाइट करने के लिए तो बाज दफा वो जो रिस्पॉन्स होता है वो बहुत एग्जेजरेटेड होता है, तो बाज दफा उस रिस्पॉन्स की वजह से ज्यादा नुकसान होता है। तो हम उसके लिए एक ड्रग है जिसको हम कहते हैं एमेक्ट्रा, वो हम यूज करते हैं। तो मैंने पर्सनली जितने पेशेंट देखे हैं और काफी रिकवरीज हुई, हमें उस इस ड्रग का फायदा नजर आया है। और अभी रिसेंटली जो अप्रूव हुई है ड्रग उसको कहते हैं रेमडेसिविर, REMIDISIVIR, और ये काफी इफेक्टिव रह गए। इसको कुछ अर्से पहले तक मुश्किल था ये मिलना, लेकिन अब काफी तादाद में ये दवाई है। और शुरू जब एक आध महीने पहले ये ड्रग हुई थी तो स्टेट में एक किस्म का लॉटरी सिस्टम था कि जो सिक पेशेंट था हम उसके लिए सबमिट करते थे रिक्वेस्ट और हमें स्टेट जो है वो डिसाइड करती कि किसको मिलेगी ड्रग और किसको नहीं मिलेगी। लेकिन अब मैं देख रहा हूँ पिछले एक दो हफ्ते से ये ड्रग अवेलेबल है और इसका हम कुछ फायदा देख रहे हैं कि जो पेशेंट पहले अगर 15 दिन में अगर वो सिक होते थे और तो अगर हम ये ड्रग यूज करते हैं तो हम देख रहे हैं कि उनका जो ड्यूरेशन ऑफ सिकनेस है वो कम हो जाता है। ऐसा तो नहीं होता कि वो कोविड बिल्कुल खत्म हो जाता है, लेकिन उनकी जो ड्यूरेशन ऑफ सिकनेस हमने देखा है कि वो कम हो जाती है।
कम हो जाती है। कोई प्लाज्मा थेरेपी का नाम बहुत सुनने में आ रहा है।
जी। प्लाज्मा एक ये थर्ड ऑप्शन है जो कि हम यूज कर रहे हैं। वो अब काफी वो भी रेडीली अवेलेबल है, शुरू में नहीं था, लेकिन अब काफी वो मरीज जो के सेहत याब होके घर जा रहे हैं वो काफी वो मोटिवेटेड होते हैं, वो तो उनसे हम उनका प्लाज्मा की रिक्वेस्ट करते हैं, हमने यूज किया है। तो जो जहां तक मेरा अपना पर्सनल तजर्बा है, इन चारों ड्रग्स में जो साइटोकाइन के लिए जो हम ड्रग यूज करते हैं मैक्ट्रा, उसका मैंने काफी अच्छा रिस्पांस देखा है। इस तरह रेमडेसिविर जो हम जिस ड्रग यूज कर रहे हैं वो जो ड्यूरेशन जो शॉर्ट कर देती है उसका हमने फायदा देखा है। प्लाज्मा के बारे में हमारा कुछ अब तक जो मेरा एक्सपीरियंस है इतना कुछ अच्छा नहीं है। अच्छा नहीं है से मुराद है कि हम दे तो रहे हैं पेशेंट को, लेकिन हमें कोई सिग्निफिकेंट उसका जो आउटकम नजर नहीं आता कि वेदर ये बेनिफिशियल है। नुकसान तो नहीं है उसका, कोई से साइड इफेक्ट नहीं है, तो हम यूज कर रहे हैं उन पेशेंट में जहां हमारे कोई और ऑप्शन नहीं होता, हम प्लाज्मा दे देते हैं। लेकिन उसका कोई बहुत ज्यादा हमें ऐसा ड्रास्टिक कोई हमें बेनिफिट नजर नहीं आ रहा, लेकिन हम वो भी यूज कर रहे हैं। तो अभी इस वक्त जो एक्टिव ट्रीटमेंट है वो अमेक्ट्रा है ड्रग, रेमडेसिविर है और प्लाज्मा, ये तीनों चीजें हम इस वक्त यूज कर रहे हैं।
तो डॉक्टर साहब, बड़ी बात है, आप डॉक्टर तो वैसे भी बहुत ही एक नेकी नेक लोग होते हैं और हसास भी होते हैं, लेकिन ये भी कहा जाता है कि डॉक्टर्स का दिल बड़ा सख्त हो जाता है, रोजाना मरीजों को देखकर, तकलीफों में लोगों को देखकर तो आदी हो जाते हैं और उनकी हसासियत और जो नर्म जज्बात है वो खत्म हो जाते हैं। आम तासुर है, ये गलत भी हो सकता है तो, लेकिन आप बड़े लतीफ जज्बात की शायरी भी करते हैं, तो क्या ऐसा होता है कि जब आप मरीजों को ऐसी हालत में देखते हैं उस वक्त कुछ आप पर ऐसी गुजरती है कि आप उसका इजहार शायरी की सूरत में करते हैं, या जनरली आप एक हसास तबीयत के मालिक हैं और शायरी बड़े अरसे से कर रहे हैं?
जब आप इस पेशे में आते हैं तो आपका एक अलग ही एक मिजाज होता है, आप हसास तो होते ही हैं, लेकिन आप कोशिश ये करते हैं कि आप अपने गिर्द एक जो है एक क्या कहते हैं खोल सा चढ़ा लेते हैं अपने ऊपर। और इसलिए नहीं कि आप जो नो आप अपने लिए का कोई मसला होता है, लेकिन आप चाहते हैं कि जो आपके आसपास जो आपके साथ लोग काम करने वाले हैं वो भी आपसे जो है ना हौसला पाए, वो भी आपको देख के जो है वो रंजीदा ना हो जाए। तो ऐसा तो होता है कि जो डॉक्टर होता है वो हर डॉक्टर चाहे वो शायर हो ना हो वो फील तो बहुत करता है, लेकिन उसको अपने काम करने के लिए उस वक्त जो है वो बहुत ज्यादा उसको एक सख्त किस्म का अपने ऊपर एक खोल चढ़ा लेना पड़ता है। लेकिन यही होता है अंदर से आप जो है वो काफी महसूस करते हैं, हर एक चीज महसूस करते हैं आप। और इस पूरे प्रोसेस में पिछले जो ये 2-3 महीने से चल रहा है, खास तौर पर जब रमजान आया तो मेरे घर वालों ने एक चीज नोट की कि मैं पूरा दिन काम करके रात को आके इफ्तारी करने के बाद मैं अपने कमरे में बंद हो जाता था, अपने आप को कोशिश करता था कि आइसोलेट भी करूँ अपनी फैमिली से। लेकिन उस 2-3 घंटे में जब मैं कमरे में बंद होता था, जब मैं बिल्कुल टायर्ड होता था, यकीन मानिए मैंने जो जितनी अच्छी शायरी उस वक्त की है वो शायद मैंने इससे पहले ना की हो, क्योंकि आप जो आप महसूस करते हैं वही आप ज़ाहिर है आप उसको चाहते हैं कि उसका कोई इजहार का कोई जरिया मिले।
तो कुछ हमारे सुनने वालों की नजर कीजिए अपनी कोई शायरी जो इन दिनों में आपके जहन से निगल कर बाहर आई।
कुछ दिनों पहले रमजान की एक रात में मैंने कुछ अशआर कहे थे, ये
इरशाद
एक तरह की हम्द भी कह लें दुआ भी कह लें।
जी जी
हम भटकते हैं तेरी राहों में तू रास्ता बता, हम भटकते हैं तेरी राहों में तू रास्ता बता, हम मोहब्बत करने वाले तेरे बंदे हैं खुदा, हम भटकते हैं तेरी राहों में तू रास्ता बता, हम मोहब्बत करने वाले तेरे बंदे हैं खुदा। हो दुखों का कुछ मदावा दर्द की कोई दवा, हो दुखों का कुछ मदावा दर्द की कोई दवा, कोई भी अपना नहीं कोई नहीं मुश्किल कुशा, तेरी रहमत से ज्यादा तो नहीं मेरे गुनाह, तेरी रहमत से ज्यादा तो नहीं मेरे गुनाह, कुछ भरम रखना मेरे इस दाम का रोजे जजा। कुछ भरम रखना मेरे इस दाम का रोजे जजा, जाऊं तो किस रुख पे मैं और दूं तो किस दर पे सदा, जाऊं तो किस रुख पे मैं और दूं तो किस दर पर सदा, तू ही तो मौला है मेरा, तू ही है हाजत रवा, हर तरफ से तीरगी दिखता नहीं है रास्ता, हर तरफ से तीर की दिखता नहीं है रास्ता, तू चराग़े राह है, तू ही तो है नूरुल हुदा। तो ये उस एक तरह की एक दुआ थी जो उस रात हुई, तो वो
वाह
मैंने
वाह आपने की। अच्छा, क्या जब आप आते हैं सारा दिन देखकर अम्बाद को, खासतौर पर इन 2 महीनों में, तो ये आपने कहा कि आपने ये शायरी की, लेकिन आप बयान कीजिए लफ्जों में कि क्या कैफियत होती है आपकी, एक डॉक्टर जो देख कर आया है कि वो जिन मरीजों को नहीं बचा सका, उसकी कैफियत क्या होती है? अगर वो शायर भी है, वो तो ठीक है, शायरी उसने की, लेकिन एज ह्यूमन बीइंग और एज डॉक्टर उसकी क्या जज्बात होते हैं?
ये मैंने कहा ना, मुश्किल मामला कई तरीके से हो जाता है। एक तो आपके जो मरीज को जो है जो तकलीफ होती है, आप उसको फील करते हैं कि किस तरह उसको मुश्किल हो रही थी अपना सांस लेने में, और आप जो वैसे तो कोशिश करते हैं और आपके अक्सर मरीज बेहतर हो जाते हैं, लेकिन ये वो जगह है कि जहाँ आप कुछ करना चाहते हैं उसके बावजूद भी आप कुछ नहीं कर पाते, तो वो जो एक बेबसी का आलम है जो कि अमूमन डॉक्टर के साथ नहीं होता, वो कुछ ना कुछ उसके पास ऐसी चीज होती है कि वो उसके साथ अपने पेशेंट को मैनेज कर लेता है। लेकिन एक जो कि बेबसी की कैफियत का आप देख रहे हैं, आपको पता है कि पेशेंट के साथ क्या प्रॉब्लम है, आपको पता है कोविड इन्फेक्शन है, आपको पता है कि रेस्पिरेटरी फेलियर हो रहा है उसको, लेकिन इसके बावजूद भी आप उसको जो है मैनेज नहीं कर पा रहे। तो एक तो ये बेबसी की सूरत हाल जो कि बहुत ही मुश्किल होती है, फिर एक दूसरी बात यह है कि रोजाना आप इतने सारे पेशेंट देख रहे होते हैं, जैसे मैंने कहा कि मेरे पास 20-25 पेशेंट इस तरह होते हैं, तो हर पेशेंट के लिए आपको जो है बार बार आपको वो आपका जो प्रोटेक्टिव इक्विपमेंट है वो आपको बार बार चेंज करना पड़ता है और जाना पड़ता है, तो एक तो वो एक बहुत ज्यादा यू नो मुश्किल मरहला है, उससे बहुत सारी थकावट होती है, लेकिन उससे ज्यादा हर वक्त आपको ये भी डर लगा रहता है कि कहीं आप खुद अपने आप को इन्फेक्ट ना कर लें, और उसमें भी बहुत से दफा डॉक्टर खुद अपने आप बारे में तो उतना नहीं सोचते, लेकिन वो सोचते हैं जब अगर वो खुद इन्फेक्टेड हो जाएंगे तो वो अपने को वर्कर को भी जो है वो इन्फेक्ट कर देंगे, और इसी तरह जब वो घर वापस आएंगे तो उनके अपने फैमिली का, तो ये एक अलग डर है जो कि दिमाग के पीछे हिस्से में होता है। और जो सबसे अहम बात जो अब हम फील कर रहे हैं कि हमें इसको इसका खत्म होते हुए कुछ इतना जल्दी नजर नहीं आ रहा, अभी भी हम उस पीक पर हैं और थोड़ा सा कुछ बेहतर हुआ है, लेकिन हम ये समझते हैं कि शायद ये चीज अब हमारे साथ कुछ ज्यादा लंबे अरसे तक रहे, तो ये एक और अलग मसला है कि आप आपको कोई जो है ना जैसे कहते हैं कि लाइट एट द एंड ऑफ द टनल, आपको वो भी इतनी नजर नहीं आ रही, तो मुश्किल कई तरीके से है, एक तो अनसर्टेनिटी है।
तो यहाँ पर डॉक्टर्स की भी हम बात हुई, हेल्थ वर्कर्स की भी हम बात हुई कोरोना की वजह से
जी, वो दूसरे शहरों में जिस तरह हम न्यूयॉर्क या अपना न्यू जर्सी या उन इलाकों में तो सुनते थे हम, यहाँ पर जो विस्कॉन्सिन में मेरे इलाके में मेरे बहुत ही करीबी दोस्त उनकी अल्लाह की मेहरबानी के मतलब वो रिकवर कर गए वो।
इसके साथ साथ आप अपने आप को फ्रेश रखने के लिए और अपने इर्द गिर्द के लोगों को फ्रेश रखने के लिए और खुश रखने के लिए शायरी को फिर मजाहिया रंग में भी पेश कर रहे हैं, कुछ ऐसा भी है?
नहीं हाँ, असल में मेरी तो ज्यादातर जैसे मैंने कहा ना कि जिस तरह का हमारा काम है तो इसलिए वो शायरी भी करनी पड़ जाती है, लेकिन जैसे मेरा अपना जाती वो है वो तो जाहिर है बिल्कुल सीरियस शायरी का है।
सीरियस शायरी है। और ये भी हम अपने सुनने वालों को बता दें, आपने अभी एक लिटरेटरी फोरम बनवा रहे हैं, बना रहे हैं मिलवाकी का, जो अभी
जी
हाँ रजिस्टर्ड नहीं कराए, लेकिन आप ये फोरम अब बनाने वाले हैं और इसके थ्रू फिर आपका इरादा ये है कि मुशायरे और अदबी महफिलें मुनाकिद करेंगे।
जी हमने ऑलरेडी एक मुशायरा किया है मार्च 7 को, यहाँ पे बहुत ही शानदार, बहुत ही अच्छा मुशायरा हुआ। उसकी मेरे पास सारी क्लिप भी मौजूद है। काफी बड़े शायरों ने, आरिफ इमाम साहब ईस्टर्न से आए थे, इरफान सत्तार साहब आए थे, खालिद इरफान न्यूयॉर्क से, तो बहुत ही मशहूर मुशायरा हुआ और हमने उसको मिलवॉकी लिटरेरी फोरम के तहत किया। और लेकिन अब हम उसको रजिस्टर करके इंशाल्लाह बहुत और मुशायरे लाइव कराएंगे। लेकिन इस दौरान जब भी कोविड का मामला शुरू हुआ तो हमने कुछ 2 या 3 मुशायरे ऑनलाइन किए हैं। जैसे कि मैंने कहा, कभी हमने एक मुशायरे से फारिग हुए हैं जो कि ऑनलाइन था।
तो कैसा
तो
तजर्बा
चलो,
रहा, कैसा तजर्बा, क्या
ये
फील होता है?
बहुत अच्छा तजुर्बा है। थोड़ा सा ये कि जो लाइव मुशायरे की तो एक अलग ही बात है, उसमें जो आपको सामने नाजरीन से आपको रिस्पांस मिलता रहता है। लेकिन आप आई थिंक ऐसे ऐसे प्लेटफॉर्म मौजूद हैं ऑनलाइन भी, कि आप बहुत सारी इन्वॉल्वमेंट आपकी जो है सुनने वालों की भी हो सकती है उसमें। वो ऑप्शंस भी हैं कि वो अपने कमेंट्स डाल सकते हैं या वो वाह वाह भी कर सकते हैं उसपे। तो इन तमाम अच्छा एक्सपीरियंस है। लेकिन वैसे लाइव जो मुशायरे उनका
उनकी
रिप्लेसमेंट
तो
नहीं है।
बात ही कुछ और है। अच्छा,
जी
लेकिन आदि हो जाएंगे लगता यही है कि जो जो आसानियां लाइव मुशायरों में हैं वो बराह रास्त कराने में नहीं है।
जी
बहुत
जी
कम इंतजाम,
हाँ
हाँ, कम ट्रांसपोर्ट का खर्चा, दूसरे
हाँ
अखराजात, इकोनॉमिकल भी तो है ना
हाँ बहुत इकोनॉमिकल है। और
ये।
जनाब फिर अपने अपने औकात में, जैसे अब ऐसा था कि मैं तो आज भी कॉल पे हूँ, तो मैं सुबह सुबह जाके मैंने कई अपने 2-3 हॉस्पिटल के पेशेंट देख लिए, फिर मैं यहाँ 1 बजे घर पहुंचा और मैंने 2 घंटे का मुशायरा अटेंड किया। अब आपसे बात हो रही है, इसके बाद इंशाल्लाह मैं फिर निकलूंगा, मेरे पास 3-4 घंटे का और काम है। तो ये जो ऑनलाइन मुशायरे हैं आप इसी तरह भी कर सकते हैं। बल्कि हमने तो ये भी देखा है कि कुछ लोग जो है वो अपनी किसी अपनी गाड़ी में कहीं बैठे हुए वो उस तरह वो पार्टिसिपेट कर रहे हैं, तो इस
हाँ,
तरह भी हो जाता है, तो
तो
काफी धीरे हो जाता है।
हाँ, तो आसानियां तो बहुत हैं, तो फ्यूचर नजर आ रहा है कि ऑनलाइन मुशायरों का जरा खत्म नहीं होगा, बढ़ेगा। अच्छा,
जी। और इससे ये कि एक चीज मैंने और देखी कि ऑडियंस भी इसमें शायद नेशनल में बढ़ जाती है। अभी मैंने जो हमने मुशायरा 1 घंटे पहले खत्म किया, तो जो साहब अरेंज कर रहे थे उनको, उन्होंने मुझे अभी भी एक टेक्स्ट किया है जो मैं आपसे देख रहा था। कल हमने मुशायरा किया था तो मुझे कह रहे थे कि कल के मुशायरे की जो ऑडियंस थी वो 2,500 थी, और आज आज के मुशायरे की वो कह रहे हैं कि ऑलरेडी इट्स ओवर 10,000 है। तो
बताइए।
ये आप कौन से मुशायरे में कर सकते हैं? यहाँ तो बड़ी मुश्किल से 200-300 क्या कहते हैं लोग जमा हो पाते हैं,
हाँ
मुश्किल से।
बिल्कुल। और दूसरी जो इंतजामात का जो है बोझ, वो अलग।
वो अलग। और फिर ये क्या, अभी ये जो मुशायरे ये रिकॉर्डेड भी हो गए, तो कई लोग जिन्होंने नहीं सुन पाए वो और सुनेंगे, तो इस पर व्यूवरशिप बहुत बढ़ गई आपकी। और आपने जैसे कहा कि बहुत सारे इंतजाम, बहुत सारी चीजों से आप बच जाते हैं। लेकिन इसके बाद भी मैं कहूंगा कि जो करीब बैठ के जो आप बड़े बड़े शायर आते हैं उनके साथ आप बैठते हैं, और मैं तो अक्सर ये कहता हूँ कि जो मुशायरों से पहले और मुशायरों के बाद का जो वक्त होता है जिसमें आप खासतौर पर बड़े बड़े शोरा आते हैं, तो उनसे जो आप सीखते हैं, उनसे बातें होती हैं, वो उसका एक अलग ही चार्म, उसको आप कभी भी रिप्लेस नहीं कर सकते। लेकिन ये आपने बिल्कुल सही कहा कि ऑनलाइन मुशायरे कहीं जाने वाले नहीं, आई थिंक वो होते रहेंगे।
होते रहेंगे। तो फिर आप पेश कीजिए, आपने कहा मैं एक गजल पेश करूंगा अपनी।
हाँ जी, मैं एक गजल है जो मैंने बहुत ही छोटी पहर की, तो मैंने कही थी कि तुझको भूले तो कोई याद आए, तुझको भूले तो कोई याद आए, लोग कितने ही तेरे बाद आए, वुसअते चश्मे यार कम निकली, हम तो दिल को लिए कुशाद आए, वो जो शिकवे गिले थे तुमसे हमें, वो जो शिकवे गिले थे तुमसे हमें, तुमसे बिछड़े तो हमको याद आए, ये तो सब वहशते दिलो जान है, ये तो सब वहशते दिलो जान है, शेर कहते नहीं कि दाद आए,
वाह,
शेर कहते नहीं कि दाद आए। और मकता इसका ये कि आप रोते रहे हरम में सलीम, आप रोते रहे हरम में सलीम, लोग तो मैं कदे से शाद आए,
वाह,
आप रोते रहे हरम में सलीम, लोग तो मैं कदे से शाद आए, तुझको भूले तो कोई याद आए, लोग कितने ही तेरे बाद आए।
बहुत खूब, तो बेहद शुक्रिया डॉक्टर सलीम तुरानिया, इस मौके पर जबकि पूरी दुनिया कोरोना के वबा से परेशान है और आप कोरोना के मरीजों का इलाज कर रहे हैं, इसके साथ साथ आप अपना जो लिटरेरी शौक है, जो शायरी का शौक है, उसको भी साथ साथ लेकर चल रहे हैं, बल्कि अपना इजहार कर रहे हैं उन कैफियत का जो आपको मरीजों को देखते वक्त फील होती है। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
नहीं, इंशाल्लाह बहुत जल्द, 1 या 2 महीने तक हमारा इरादा है। मेरे कोरोना की वजह से ये लेट हो गया, वरना इंशाल्लाह बहुत जल्द मैंने अपना पहला दीवान 2 या 3 महीने में मुकम्मल होगा इंशाल्लाह।
तो हमारी दुआ कि आपका दीवान जल्द अज जल्द आए और आप साहिब दीवान भी हो जाएं, और बहुत सारे जो मरीज हैं जिनको आप देख रहे हैं वो ज़्यादा से ज़्यादा उनको सेहत याब करने में आप कामयाब हो सकें। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला डॉक्टर सलीम तोरानिया, आपका बेहद शुक्रिया।
आपका भी बहुत शुक्रिया जो आपने हमें याद रखा।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आपके लिए खसूसी प्रोग्राम के साथ। हम आपकी मुलाकात पाकिस्तान और दुनिया भर के बहुत से शायरों से करवा चुके हैं इसी प्रोग्राम में, और उनकी वो शायरी आप तक पहुंचाई जो उन्होंने खास तौर पर कोरोना पर लिखी और जिसे उन्होंने कोरोनाई शायरी का नाम भी दिया, और उसमें संजीदा शायरी भी सामने आई और मजाहिया शायरी भी आपको सुनने को मिली। तो आज भी कुछ ऐसा ही समय है। हमारे साथ एक बहुत ही एक एक डॉक्टर शायर हमारे साथ हैं, और नाम है इनका डॉक्टर मजहर अब्बास। बेसिकली नेशनल इंस्टीट्यूट ऑफ रिहेबिलिटेशन मेडिसिन में पीडियाट्रिक डिपार्टमेंट के सरबरा हैं, तो आपको अंदाज़ा हो जाएगा कि कितने अच्छे डॉक्टर हैं, बच्चों के डॉक्टर हैं, बच्चों के अमराज के डॉक्टर हैं। लेकिन इनका जो दूसरा शोबा है, जो इनका मशगला भी है और जो इनका शौक भी है, वो है शायरी। और इनकी शायरी और इनकी डॉक्टरी दोनों इनके गालिबन शौक और मशगले के जुमरे में ये रह रहे होते हैं, इसलिए इनकी शायरी में मेडिकल या तिब्बी चीज़ें जो हैं वो बहुत झलक रही हैं। 47 शोबे हैं मेडिकल के जिस पर इन्होंने अपनी शायरी पेश की है, शायरी की है, और ऐसी शायरी की है कि बहुत पाकिस्तान के मुमताज़ मजाहिया शायरों में इन्होंने अपना एक मुकाम बना लिया है। तो 5 मजाहिया किताबें लिख चुके हैं, जिनके नाम अगर मैं कह लूँ, हुए डॉक्टरी में रुस्वा, दवा बेचते हैं, और हंस पताली शायरी, गड़बड़ घोटाला, सुखन जरीफी, और इनमें मेरे ख्याल है कि ज़्यादा जो किताबें हैं वो मेडिकल पॉइंट ऑफ व्यू से लिखी हैं इन्होंने। तो ये अजीब बात है, आपको ज़रूर अजीब लग रही होगी, लेकिन जब आप इनकी शायरी सुनेंगे जिसमें मेडिकल पहलू भी झलक रहा होगा, तो आप उसको ज़रूर इंजॉय करेंगे कि ये एक मुनफरिद शायरी होगी। बातें अब मैं ख़त्म करती हूँ। डॉक्टर मजहर अब्बास इस्लामाबाद से हमारे साथ टेलीफोन पर मौजूद हैं, अस्सलाम वालेकुम।
जी, सलाम वालेकुम।
बताइए कि आप
क्या हाल है
डॉक्टर।
आपके?
मैं ठीक हूँ, बताइए। मैं तो जो कुछ आपके बारे में जानती थी मैंने कोशिश की है कि तारुफ में वो पेश करूं, लेकिन अगर आप इस तारुफ को किसी और अंदाज में पेश करना चाहें तो आप कर सकते हैं।
नहीं, आपने मेरा भरपूर तारुफ कराया है, किताबों के नाम भी बता दिए हैं। तो मेरा ख्याल है कि मैं अपनी शायरी के बारे में अगर कुछ बातें मंजूम बयान करूं कि क्यों मुख्तलिफ हूं, तो इब्तदा ही एक खिते से करता हूँ कि
जी सर,
अता हुई है मुझे वो नजर तबीबाना,
वाह।
अता हुई है मुझे वो नजर तबीबाना, हकीकतों को कभी कह सका न अफसाना, है शायरी मेरी मजहर ये हंस पता लाना कि मैं हूं महरमे राजे दरूने मैं खाना।
वाह।
तो कहते हैं ना कि जो जिस शोबे से ताल्लुक रखता है वो उसकी हर पॉजिटिव और नेगेटिव बात जानता है। तो
जी
सिलसिला इसी तरह शुरू हुआ था, क्योंकि जब मैंने रावलपिंडी मेडिकल कॉलेज से
تعلیم مکمل کی میڈیسن کی, تو میں نے صحت کے شعبے میں عملی طور پر قدم رکھا اور یہاں کے ہیلتھ کیئر سسٹم کے مطابق بنیادی مرکز صحت, تحصیل ہسپتال اور ڈسٹرکٹ ہسپتال سے ہوتا ہوا ٹیچنگ ہاسپٹل ہولی فیملی ہاسپٹل میں کام کیا, اور پھر وہاں سے پولی کلینک اسلام آباد, اور اب میں جیسے آپ نے بتایا میں قومی ادارہ برائے معذورہ میں ہیڈ آف ڈپارٹمنٹ ہوں. تو میں نے شعبہ صحت کو اس کی روٹ لیول سے دیکھا اور اس میں جو خرابیاں اور خامیاں تھیں, ہم تو ایک طرف کی تصویر پیش کرتے ہیں, میں نے اس میں ڈاکٹروں کی ترجمانی بھی کی ہے, بلکہ اکثر شاید ڈاکٹروں کے خلاف بھی باتیں لکھ دی ہوں گی جو مریضوں کی باتیں ہیں, جو ان کی ناسمجھی کی باتیں ہیں ان کی طرف بھی اشارہ کیا ہے. اور 47 شعبہ جات پر تو میں نے ایک کتاب میں لکھا ہے ہسپتالی شاعری میں, اس کے علاوہ بھی جو کتابیں ہیں ان میں بھی یہی موضوعات, لیکن ساری موضوعات نہیں ہیں کیونکہ جب میں نے یہ شروع کیا میں ایسے ہی لکھتا رہتا تھا, تو پروفیسر انور مسعود صاحب کے پاس آج سے 20-25 سال پرانی بات ہے, 97 میں میں میری پہلی کتاب چھپی ہے, 96 میں ان سے ملاقات ہوئی تھی ان کے گھر میں, تو کہنے لگے کہ اچھا لکھا ہے تو اپنے شعبے پہ کیوں لکھا ہے, میں نے کہا جی اپنے دوستوں کو دکھانے کے لیے لکھا ہے, تو کہنے لگے نہیں آپ میں جراثیم بہت ہیں اور آپ مزاح کی طرف آ سکتے ہیں اور آپ دوسرے موضوعات پر بھی لکھیں. پھر انہوں نے سرفراز شاہ صاحب سے ملاقات کروائی اور ناملہ جاوید صاحب سے, اور پھر اس طرح میں اس چینل میں آیا. اور سخن ظریفی اور گڑبڑ گھوٹالہ جو ہیں ان کتابوں میں نان میڈیکل موضوعات ہیں, ہماری عام زندگی کے موضوعات ہیں تاکہ وہ چھاپ نہ لگی رہے, لیکن جتنا کام میں نے اپنے شعبے پہ کیا ہے وہ مستند ہے, کیونکہ اردو ادب میں اردو شاعری میں میڈیکل کے شعبے پہ اتنا نہیں لکھا گیا. تو ایک اور کتاب پیش ہے کہ شاعری میں میڈیسن کو جس نے مدغم کر دیا, شاعری میں میڈیسن کو جس نے مدغم کر دیا, پوچھتے ہیں لوگ مظہر اس دیوانے کا پتا, چائے خانے کے بجائے ہے شفا خانے میں وہ, دوسروں سے ہے جدا اس کے ٹھکانے کا پتا. یہ میرا پتا ہے.
واہ واہ واہ, تو بہت بہت خوب. ایک ڈاکٹر شاعری کر رہا ہے اور ظاہر ہے اس میں اس کی جھلک آ رہی ہے, اس کے شعبے کی جھلک آ رہی ہے, تو لوگوں کو وہ بھی بتائیے کہ آپ نے پھر جو 47 شعبے جن کا ذکر کیا تھا ان میں خاص طور پر کن چیزوں کو آپ نے نمایاں کیا, کون سی برائیاں تھیں شعبے کی جو اجاگر کی, کون سی اچھائیاں تھیں جن پر آپ نے قدم اٹھایا؟
اصل میں میری پہلی کتاب ہوئے ڈاکٹر مرسوا میں, تو میں نے جو اپنی سروس میں نے کی بنیادی مرکز صحت میں اور تحصیل ہسپتال میں اس کو میں نے اس طرح لکھا. جو ہسپتالی شاعری ہے اس میں میں نے شعبہ وائز لکھا, صرف خرابیاں نہیں تھیں, یعنی مجھے خیال آیا کہ ہمارے جتنے شعبے ہیں آپ نے سوچیں کہ نرسنگ کا شعبہ ہو گیا, ایڈمنسٹریشن ہو گئی, نرس ہو گئی, اس کے بعد شعبہ میڈیسن, شعبہ نیورولوجی, شعبہ آرتھوپیڈکس, شعبہ امراض چشم, ناک کان گلا, اسپیچ تھراپسٹ, اور آرتھوپیڈکس مطلب نیورولوجی, نیوروفیزیشن, یورولوجی, یہ جو شعبے آپ کو اسپتال میں ملتے ہیں نا الگ الگ.
جی جی.
بلکہ اس میں اس طرح ہوا تھا کہ اسلام آباد سے ایک رسالہ نکلتا تھا, اس میں انہوں نے موضوعات کے طور پہ مجھے کہا کہ آپ کور اسٹوری پہ لکھ لیا کریں, تب میں نے اس طرح لکھنا شروع کیا اور پھر آگے اور بہت ساری چیزیں خود ہی لکھی. تو وہ تمام شعبہ جات پہ الگ الگ سے لکھا ہے, اور خرابیاں خوبیاں تو ہر شعبے کی ہوتی ہیں, لیکن شعبوں کو جداگانہ طور پہ لکھنا جو ہے نا وہ ایک الگ بات ہے. جیسے میں نے میرے جی
یعنی آپ نے ہر شعبے کو شاعری میں سمویا کسی انداز میں,
بالکل آپ یہ کہہ سکتے ہیں. میرا ایک بڑا مشہور کتا ہے, اکثر مشاعرے میں پڑھتا ہوں, اپنے شعبے سے ریلیٹڈ ہے کہ جہاں میں کام کرتا ہوں بطور ڈاکٹر یارو, جہاں میں کام کرتا ہوں بطور ڈاکٹر یارو, وہاں پر کیا بتاؤں مجھ کو کیا کچھ سہنا پڑتا ہے, میری بیوی وہاں پر نرس دائی ناتھ ہے, کیونکہ مجھے خود اپنی بیوی کو ہی سسٹر کہنا پڑتا ہے. یہ ہے کہ مزاح جو ہے ایک سنجیدہ کام ہے, اور ہمارے یہاں وہ مذاقیہ شاعری جو بن چکی ہے وہ ایک المیہ ہے, کیونکہ مزاح میں اور مزاح میں فرق ہے جو کہ لوگ ہمارے یہاں عوام نے نہیں سمجھتے.
تو کچھ
لیکن یہ ہے کہ
تو کچھ اور شعبوں کے بارے میں جو کچھ آپ نے لکھا, دو تین کم از کم شعبے جات جن پر آپ نے اپنی شاعری کی ہمارے سننے والوں تک. جی جی
ایک غزل ہے ڈاکٹری غزل.
جی ارشاد.
لاؤں میں جگرا کہاں سے چارہ گر, لاؤں میں جگرا کہاں سے چارہ گر, کھا چکا ہے وائرس سارا جگر, ہو رہا ہے دل یہ کیوں زیر و زبر, کارڈیولوجسٹ لے اس کی خبر, اور آپریشن جب کبھی کرنے چلو, آپریشن جب کبھی کرنے چلو, دل سے پہلے کھینچنا تیر نظر, اور کیا سماعت میں ہے کچھ ان کی خلل, کیا سماعت میں ہے کچھ ان کی خلل, بارہا کہتے ہیں وہ بار دیگر, چیختی ہے نرس مردوں کی طرح, کیا کرے ہے نام میں موجود نر, اور گھر بنا رہتا کیا کرے ہے نام میں موجود نر, گھر بنا رہتا ہے مظہر ہسپتال, ہوں زنو شوہر جو دونوں ڈاکٹر.
واہ واہ بہت خوب. بات کو آگے بڑھاتے ہیں. اب بتائیے کہ آج کل جبکہ آپ کو گھر میں, آپ بھی گھر میں ہی بند ہوں گے لاک ڈاؤن کے دوران, تو زیادہ موقع ملا اور آپ کی شاعری میں اب تو ایک جینوئن موضوع آ گیا ہے ڈاکٹری کا, اور وہ ہے کرونا وائرس. تو اب اس تو یہ تو آپ ہی کا شعبہ بنتا ہے اور آپ کی شاعری اس پر مستند ہونی چاہیے. تو کچھ بتائیے کیا لکھا ان دنوں کرونا وائرس پر آپ نے.
جی جی میں نے یہ کرونا جو ہے اصل میں ایک طبی بیماری تو ہے ہی, ایک سماجی بیماری بھی ہے, اور اس کے سماجی پہلو بھی ہیں اور سیاسی پہلو بھی ہیں.
جی
اور میں نے اس پہ کچھ چیزیں لکھی
تو پیش کیجیے.
کتاب ہے کہ پہلا کتاب ہے کہ پہنے نقاب آئیں نظر چند بیبیاں, پہنے نقاب آئیں نظر چند بیبیاں, ممکن نہ تھا کہ چہروں کو ان کے کوئی پڑھے, اور پوچھا جدید دور میں یہ رنگ مذہبی, بولی یہ ماسک خوف کرونا سے ہیں چڑھے. تو ایک اور جو میں بات کر رہا تھا کہ دو دھاری تلوار ہے کتا, کہ سفر ہے سخت کہ دونوں طرف ہی کھائی ہے, سفر ہے سخت کہ دونوں طرف ہی کھائی ہے, کوئی بتائے مجھے اب بھلا کروں کیا میں, یہ طبی جنگ بھی ہے اور معاشی جنگ بھی ہے, کرونا سے نہ مرا بھوک سے مروں گا میں.
بہت ہو بہت ہو, دونوں پہلو آپ نے کور کیے اس میں.
جی جی جی.
اچھا.
اور ایک اور کتاب ہے
ارشاد
کہ رش تھا اتنا جو بھی ان کے جی میں آیا لکھ دیا, رش تھا اتنا جو بھی ان کے جی میں آیا لکھ دیا, جس کو خسرا ہو گیا اس کو خسارا لکھ دیا, تھی تبے ہجران سے عاشق کی طبیعت مزمحل, ڈاکٹر صاحب نے اس کو بھی کرونا لکھ دیا.
واہ واہ. آج کل تو ہر بیماری, جس بیماری سے بھی کوئی شخص جائے ڈاکٹر کہتا ہے کرونا کرونا.
یہ بھی چل رہا ہے سلسلہ.
جی جی.
پھر ایک نظم ہے, یہ میں نے ذرا شروع میں لکھی تھی.
اچھا.
اے کرونا خدا کے واسطے تل, رک گئی زندگی کی سب ہلچل, رک گئی زندگی کی سب ہلچل, وائرس لایا جب پیام اجل, ایک پل میں نکل گئے کس بل, اے کرونا خدا کے واسطے تل, اور دکھ گیا ہے بدن بھی سو سو کے, دکھ گیا ہے بدن بھی سو سو کے, گل گئے ہاتھ سارے دھو دھو کے, اور اب تو چلا رہا ہے گھر کا نل, اے کرونا خدا کے واسطے और छींकने से भी, जी एह कोरोना खुदा के वास्ते टल, और छींकने से भी अब तो लगता है डर, छींकने
वाह
से भी अब तो लगता है डर, हो न जाए कहीं कोई मर्डर, रुक मेरे नजले ए जुकाम संभल, ए कोरोना खुदा के वास्ते टल।
वाह
शेर है कि हम बहारों में यरगमाल हुए, हम बहारों में यरगमाल हुए, बाल बढ़ बढ़ के अब बवाल हुए, लोग
बहुत
कहने लगे हमें पागल, ए कोरोना खुदा के वास्ते टल। और अपने अशकों से हाथ धोते हैं, अपने अशकों से हाथ धोते हैं, हुई शादी थी जिनकी रोती हैं, जो डबल थे वो हो गए सिंगल, ए कोरोना खुदा के वास्ते टल।
वाह
और था कभी दिल करीना कतरीना, था कभी दिल करीना कतरीना, अब तो ये हो गया करंटीना, कफे अफसोस से तू हाथ को मल, ए कोरोना खुदा के वास्ते टल।
चल, वाह वाह, बहुत अच्छी अक्कासी की, और तकरीबन सभी शोबों को, सभी पहलुओं को आपने एक ही गजल में या नज़म में आपने समो दिया। तो
बिल्कुल
डॉक्टर, बेहद शुक्रिया डॉक्टर मज़हर अब्बास, आप मेडिकल डॉक्टर हैं और शायर हैं, और शायर भी ऐसे कि जो मुख्तलिफ मौजूआत पर लिख रहे हैं, लेकिन मेडिकल के शोबे में आपने बहुत कुछ लिखा जितना किसी और डॉक्टर ने नहीं लिखा या किसी और शायर ने नहीं लिखा। आपका बेहद शुक्रिया, आपने अपनी शायरी से हमारे सुनने वालों को नवाजा, और ख़ास तौर पर वो शायरी जो आजकल आप कोरोना लॉकडाउन के दौरान लिख रहे हैं, वो हम अब हमारे सुनने वालों तक पहुंचाई। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट उर्दू voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, उर्दू voa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं उर्दू voa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आप सुन रहे हैं हमारा खसूसी प्रोग्राम। प्रोग्राम को आगे बढ़ाते हैं एक खसूसी रिपोर्ट के साथ जो मुदस्सर मंजर ने आपके लिए तैयार की है। अमेरिका में स्याह फाम और सफेद फाम शहरियों में कोई इम्तियाज बरतना खिलाफ कानून है, मगर अक्सर ऐसे वाकयात होते हैं जिनमें पुलिस के हाथों अफ्रीकी अमरीकी की मौत पुलिस के जरूरत से ज्यादा ताकत इस्तेमाल करने के बायस हुई। ऐसा ही एक वाकया अमरीकी रियासत मिनेसोटा के शहर मिनियापोलिस में भी पेश आया। इस बारे में एक तफसीली रिपोर्ट मुदस्सरा मंजर से सुनिए।
अमरीकी रियासत मिनेसोटा के शहर मिनियापोलिस में गुज़श्ता 3 रोज से जारी एहतजाजी मुजाहरों पर जुमे की सुबह तक काबू पा लिया गया। ये मुजाहरे एक अफ्रीकी अमरीकी की गिरफ्तारी के दौरान पुलिस के हाथों हलाक हो जाने के बाद शुरू हुए थे। पुलिस अफसर जिसने जेर हिरासत जॉर्ज फ्लाइट की गर्दन पर अपना घुटना रखा था और उसके बार बार ये कहने पर भी दबाव कम नहीं किया था कि उसे सांस नहीं आ रहा, एक सफ़ेद फाम अमरीकी है। बाद में जॉर्ज को एक करीबी हस्पताल ले जाया गया जहाँ उसे मुर्दा करार दे दिया गया। इस कार्रवाई की वीडियो सामने आते ही कई अमरीकी शहरों में एहतजाज किया गया, जिसमें सबसे पुरतशद्दुद एहतजाज मिनियापोलिस में पुलिस के प्रीसिंक्ट 3 में हुआ। लोगों ने वहां पुलिस स्टेशन को आग लगा दी, स्टोर्स भी आग से मुतासिर हुए और बाज जगह लूटमार भी की गई। जुमे की रोज एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए मिनेसोटा के गवर्नर टिम वॉल्स ने लोगों से कहा कि वो पुरअमन हो जाएं ताकि इंसाफ किया जा सके। रात भर के पुरतशद्दुद मुजाहरों के बाद अब इलाके में खामोशी थी। गवर्नर वॉल्स के खिताब के कुछ ही देर बाद खबर आई कि डेरिक शुआन नामी इस पुलिस अफसर को गिरफ्तार करके उस पर 3rd degree मर्डर एंड मैन स्लॉटर जैसे कत्ल के इल्जाम आयद किए गए हैं और मजीद इल्जाम भी आयद किए जा सकते हैं। अमरीका में स्याह फाम और सफेद फाम शहरियों में कोई इम्तियाज बरतना खिलाफ कानून है, मगर अक्सर ऐसे वाकयात होते हैं जिनमें पुलिस के हाथों अफ्रीकी अमरीकी की मौत पुलिस के जरूरत से ज्यादा ताकत इस्तेमाल करने के बायस हुई। पुलिस के इख्तियारात इतने वसी जरूर होते हैं कि उसके अफसर अक्सर इन इल्जामात से बरी हो जाते हैं। ڈاکٹر طیب محمود سیاٹل یونیورسٹی میں لا کے پروفیسر ہیں. وہ کہتے ہیں کسی بھی ملک کی پولیس کو کسی حد میں رکھنا ناممکن ہے. ڈاکٹر طیب محمود کہتے ہیں پولیس کی ایک تاریخ ہے.
پولیس کا جہاں تک تعلق ہے اس کی بھی ایک تاریخ ہے. جہاں کہ یورپ میں زیادہ تر پولیس ماڈرن پولیس تب آئی جب انڈسٹریل ریولوشن آیا اور جو ورکنگ کلاس ہے جو کام کرنے والے طبقات ہیں ان کو قابو کرنے کے لیے پولیس کا ماڈرن پولیس کا کی ایجاد ہوئی. امریکہ میں پولیس ایجاد اس وقت ہوئی جب کہ بھائی رن اوے سلیوز کو پکڑنے کے لیے. تو یہ پرانی تاریخ ہے لیکن خیر تاریخ تو اپنی جگہ رہی. یہ کلچر بھی ہے پولیس کے ڈپارٹمنٹس کا خاص طور پہ. ایک تو اس میں اقلیتوں کی نمائندگی کی کمی ہے. یہ یاد رہے کہ جس قسم کا واقعہ منیپولس میں ہوا ہے یہ اپنی نوعیت کا واحد واقعہ تو نہیں ہے. یہ تقریباً ہر دوسرے تیسرے ہفتے اس قسم کی چیز ہوتی ہے.
وہ کہتے ہیں امریکہ میں پولیس میں اقلیتی افراد کی تعداد نہ ہونے کے برابر ہے. ڈاکٹر سہیل چیما نیو یارک میں ماہر نفسیات اور دیگر امور پر وسیع نظر رکھتے ہیں. وہ کہتے ہیں کہ امریکہ کی تاریخ میں نسلی امتیاز کو نئی بات نہیں ہے.
یا یہ کہ یہ پہلی دفعہ نہیں ہوا. امریکہ کے تو بہت بڑی ہسٹری ہے. یہاں پہ اس ریسزم کے خلاف سول وار لڑی گئی 1860 سے لے کے 1865 تک, جس میں ایک اندازے کے مطابق 1 سے 2.5 ملین لوگ جو ہے انہوں نے ان کی موت واقع ہوئی. اور 1865 میں جا کے یہ سول وار ختم ہوئی تھی جس جب ابراہیم لنکن جو اس وقت کا امریکن پریزیڈنٹ تھا اس نے سلیوری کا خاتمہ کیا تھا. تو لیکن یہ سلیوری اس سے بھی پہلے 1400 سے یہ چل رہی ہے. تو امریکہ جو ہے اٹ از نون فار دس, اس کی ہسٹری میں سلیوری جو ہے مطلب ایک سیاہ الفاظ سے لکھی گئی ہے.
قوانین موجود ہیں مگر پھر بھی کہیں نہ کہیں کبھی نہ کبھی ایسا کوئی واقعہ ضرور ہو جاتا ہے کہ جس سے نسلی امتیاز ظاہر ہوتا ہے. وہ کہتے ہیں یہ امتیاز انسان کی فطرت میں ہے.
اور میرا نہیں خیال کہ یہ اس چیز کا خاتمہ اتنی جلدی ممکن ہے, کیونکہ بنیادی طور پہ جو انسان ہوتا ہے وہ ریسسٹ ہوتا ہے. یہ پیدائشی فینومنا نہیں ہوتا, یہ ایکوائرڈ فینومنا ہوتا ہے, کیونکہ ہمارے اندر ایک امپلیسٹ بائسڈ ہر شخص میں موجود ہوتا ہے, چاہے وہ رنگ کا ہو, چاہے وہ کلاس کا ہو, چاہے وہ سوسائٹی کا ہو, چاہے وہ مذہب کا ہو. ہم اس سے چھٹکارا نہیں پا سکتے جب تک آپ اس کے بارے میں ایک کانشیس ایفرٹ نہیں کرے. انفارچونیٹلی لوگ کانشیس ایفرٹ نہیں کرتے.
منیپولس میں ہونے والے پرتشدد واقعات کے بارے میں ڈاکٹر شیما کہتے ہیں کہ ایسے واقعات کا محرک بعض اوقات سیاسی بھی ہوتا ہے.
اس طرح کے جو ہنگامے ہوتے ہیں اس کے پیچھے obviously ریسزم تو ایک بہت بڑا فیکٹر ہے, لیکن یہ پولیٹیکل موٹیویشن بھی بہرحال کہیں نہ کہیں اس کے اندر رول پلے کر رہی ہوتی ہے. ہمیں سب کو پتا ہے کہ نومبر میں پریزیڈنشل الیکشن آنے والے ہیں, تو اس طرح کے مظاہرے اور اس طرح کے جو رائٹس ہوتے ہیں جس میں کہ ریسزم جو ہے بہت بڑا فیکٹر ہے, کسی نہ کسی کو فائدہ اور کسی نہ کسی کو نقصان ضرور ہوتا ہے.
ایک سوال کے جواب میں انہوں نے کہا کہ بہتر ہوتا کہ صدر ٹرمپ اس پوری صورتحال پر بات کرتے اور اشتعال ختم کرتے, مگر بدقسمتی سے ایسا نہیں ہوا. ڈاکٹر طیب محمود کہتے ہیں کہ منیپولس کا یہ واقعہ ایسا پہلا واقعہ نہیں ہے, اور افریقی امریکیوں کے خلاف پولیس کی ایسی کاروائیاں اکثر سامنے آتی رہتی ہیں. قانون کے پروفیسر کہتے ہیں کہ قوانین موجود ہیں مگر ان کا اطلاع سرکاری محکموں اور پولیس پر ہمیشہ نہیں ہوتا.
دیکھیے قانون کا جہاں تک تعلق ہے قانون کئی چیزیں تو کر سکتا ہے, لیکن کئی چیزیں جو ہیں سماج میں قانون کی دسترس سے باہر رہتی ہیں. اس کی تاریخ ہی اگر دیکھ لیجئے تو جی ہاں, سول وار کے بعد قانونی طور پہ غلام سلیوری ختم ہوئی اور کچھ عرصے کے لیے کافی چینجز بھی آئے, لیکن 10-15 سال کے اندر جو ہے وہ تمام معاملات سوائے اس کے کہ آئین میں جو تبدیلی کی گئی تھی سلیوری کو ختم کرنے کے لیے وہ برقرار رہی. لیکن اس کے بعد ایک زمانہ ہے جسے جم کرو کے قانون کہا جاتا ہے, کہ ہر خاص طور پہ ساؤتھ میں ہر قسم کے اقدام اٹھائے اسٹیٹس نے کہ جو جو حقوق مل سکے ہیں بلیکس کو وہ واپس کر لیے جائیں, اور ان کو ووٹ دینے کی حق تو قانونی طور پہ ہے لیکن اتنی مشکلات پیدا کی گئیں کہ وہ ووٹ نہ دے سکیں. اس کے بعد
آتے ہیں 60 کی دہائی میں جہاں سول رائٹس کے کئی قانون پاس ہوئے جن پہ کئی قسم کی اور بندشیں ختم ہوئیں, لیکن جو سماجی حالات ہیں ان میں تبدیلی تو کیا پچھلے 30-40 سال میں زیادہ خرابی پیدا ہوئی ہے.
مگر ایسا ہر ملک میں ہوتا ہے, اس لیے وہ اسے کوئی انفرادی واقعہ نہیں سمجھتے. امریکہ میں جیوری سسٹم ہے اور جیوری کے سامنے اسے ثابت کرنا مشکل ہو جاتا ہے.
بھی دیکھنا ہوگا اس معاملے میں کہ ایف بی آئی کی بھی اب تحقیقات ہوں گی, اب وہ تحقیقات کہاں پہنچتی ہیں. اس کے بعد ایک جو مسئلہ سامنے آتا ہے کہ اگر یہ لوگ چارج ہو بھی جائیں اور مقدمہ بھی چلے, تو جیسے آپ کو معلوم ہے امریکہ میں جیوری سسٹم ہے, تو پھر جیوریز کے سامنے سے لینا ان کو جو ہے فرد جرم کو ثابت کرنا جیوری کے سامنے, اس میں مشکل پیدا ہو جاتی ہے. کیونکہ وہ بھی اس کی بھی ایک تاریخ ہے کہ جیوریز کے اندر جو اقلیتیں ہیں اور خاص طور پہ افریقی نژاد لوگ ہیں ان کو ہٹا دیا جاتا ہے کوئی نہ کوئی بہانہ کر کے.
وہ کہتے ہیں کہ اس طرح کے واقعات پولیس کے علاوہ بھی پیش آتے ہیں, جیسا کہ نیو یارک کی ایک عورت نے صرف اس وجہ سے پولیس بلا لی کہ اسے ایک سیاہ فام شخص نے یہ کہہ دیا تھا کہ وہ اپنے کتے کو زنجیر پہنا کے رکھے. امریکہ میں نسلی امتیاز کوئی ڈھکی چھپی بات نہیں. اگرچہ امریکی محکموں میں قانونی طور پر اس کی ممانعت ہے, مگر معاشرتی طور پر اس امتیاز کا اظہار کبھی نہ کبھی ہو ہی جاتا ہے. ڈاکٹر سہیل کہتے ہیں کہ امریکہ جیسے ملک میں اگر نسلی امتیاز بڑھتا ہے تو یہ امتیاز دیگر کمیونٹیز کے خلاف بھی ہو سکتا ہے.
دیکھیں, بات یہ ہے کہ اگر یہ چیزیں بڑھتی ہیں, یہ ریسزم بڑھتا ہے, تو یہ آج ریسزم جو ہے یہ افریقن امریکن کے خلاف ہے, کل کو یہ ریسزم کسی بھی دوسری رنگ اور نسل کے خلاف ہو سکتا ہے. دیکھیں, بات ساری جو ہے وہ یہ ہے اکنامک کی. اب یہاں پہ جو وائٹ سپورٹر یا وائٹ جو نیشنلسٹ لوگ ہیں وہ امیگرینٹس کو ایک اچھی نظر سے نہیں دیکھتے, کیونکہ ہم لوگ دوسرے تھرڈ ورلڈ کنٹری سے اٹھ کے آتے ہیں اور یہاں پہ آ کے محنت کرتے ہیں, تعلیم حاصل کرتے ہیں, آل اوور سڈن وی بیکم سکسیسفل, اینڈ دوز پیپل ہیو بین لیونگ ہیئر فار ایجز, فار سینچریز, اور وہ آگے نہیں بڑھ رہے. تو وہ ہمیں ظاہر سی بات ہے ایک اچھی نظروں سے, ایک اچھے ان کے بارے میں, ہمارے بارے میں ان کے ویوز نہیں ہیں. تو اگر آج یہ جو رائٹس ہیں ان کے خلاف ہو رہے ہیں تو کل کو کوئی بھی ٹارگیٹ ہو سکتا ہے.
دونوں ماہرین کا کہنا تھا کہ دارالحکومت اور اقتدار کے ایوانوں سے اگر اس طرح کے واقعات کی مذمت نہیں کی جاتی تو لوگوں کو اس کی سنگینی کا احساس نہیں ہوگا.
اس وقت جس قسم کی آوازیں دارالحکومت سے آتی ہیں اور جس قسم کی آوازیں کئی اور بہت پراثر حلقوں کی طرف سے آتی ہیں, وہاں یہ اب نظر نہیں آتا کہ یہ کوئی بڑی ترجیح ہے.
اور پریزیڈنٹ ٹرمپ کو یہاں پہ ایک آ کے ایک واضح الفاظ میں ان چیزوں کو کنڈیم کرنا چاہیے, ان کے خلاف جو ہے ایکشن لینا چاہیے, لیکن وہ انفارچونیٹلی یہ ایکشن نہ تو وہ ایکشن نظر آ رہا ہے, نہ ہی اسٹرانگ کنڈیم کا کوئی اسٹیٹمنٹ نظر آ رہی ہے.
یہاں یہ بات قابل ذکر ہے کہ صدر ٹرمپ نے جمعے کی سپہر وائٹ ہاؤس کے روز گارڈن میں پریس کے سامنے ایک بیان دیا جس میں چین اور ہانگ کانگ کے ساتھ تعلقات کے بارے میں نئے اقدامات کا ذکر تھا, مگر میناپولس کے واقعات کا کوئی ذکر نہیں کیا گیا. کہا جا رہا ہے کہ پولیس کی حراست میں ہلاک ہونے والے جارج فلائیڈ پر الزام تھا کہ اس نے $20 کے جعلی نوٹ کو کیش کروانے کی کوشش کی تھی. مدثرہ منظر, وائس آف امریکہ, واشنگٹن.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً